والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله صلوا على الحبيب
میں فیڈرل سیکرٹری انفارمیشن اینڈ براڈ کاسٹنگ گزشتہ سال ہی ریٹائر ہوا ہوں اور میں مدنی چینل سے تو بہت عرصے سے متعارف ہوں جس طریقے سے آپ لوگوں کو اچھائی کی راہ پر لا رہے ہیں اور ان کی اخلاقی اور ان کی سماجی بہتری کے لیے جو کام کر رہے ہیں اور جو مدنی چینل اچھے کام کر رہا ہے میں سمجھتا ہوں کہ یہ اس وقت پاکستان کو اس کی شدید ضرورت ہے اور سب لوگوں کو اس میں شرکت کرنی چاہیے تاکہ سب مل کر معاشرے کی وہ خرابیاں جو بظاہر خرابیاں نظر نہیں آتی لیکن اصل میں وہی خرابیاں ہیں ان کو دور کیا جا سکے تو میرے ذہن میں ایک سوال یہ آتا ہے جو اس وقت معاشرے میں بہت بڑی خرابی ہے وہ ہے کہ سنی سنائی باتوں کو لے کر لوگ آگے اسی طرح بڑھا دیتے ہیں اور یہ نہیں دیکھتے کہ کیا یہ خبر جو ہے یا یہ بات جو ہے یہ درست ہے یا اس کے پھیلانے سے کیا کسی کو نقصان ہوگا کیا معاشرے میں بگاڑ پیدا ہوگا یا خرابی پیدا ہوگی میڈیا میں بھی اسی طرح سے لوگ اپنی خواہشات کو خبر بنا دیتے ہیں اور اس خبر پر نہ صرف یہ کہ اصرار کرتے ہیں بلکہ اس کو مزید آگے پھیلاتے ہیں تو میں یہ آپ سے جاننا چاہوں گا بلکہ گزارش یہ ہے کہ آپ سب کو یہ بتائیں کہ یہ دونوں چیزیں کہ خواہشات کو خبر بنانا یا سنی سنائی بات کو بغیر تصدیق کے آگے بڑھانے میں کیا کباتے ہیں اور اس میں کیا ہمارے لیے امتناع رکھے گئے ہیں
ماشاءاللہ بہت ہی سلجھا ہوا سوال ہے اور معاشرہ اس میں الجھا ہوا ہے آج 1432 سنہ ہجری کے ربیع النور کی 10ویں شب ہے اور ملک بھر کے طلبہ ہمارے جو مختلف جامعات کے یہاں آئے ہوئے سادے سا کے مختلف درجوں کے تربیتی کورس کے لیے نیز مجلس کھیل مجلس تاجران اور مجلس نشو اشاعت غالباً ان کا آج مدنی مذاکرہ بھی ہے ابھی جو سوال کیا گیا اس میں واقعی یعنی کہ یہ سوال اتنا جامع ہے کہ شاید اس پر کوئی بولنے والا ہو تو گھنٹوں بول سکتا ہے کہ یہ اتنے ناسور بن گئے ہیں ہمارے معاشرے میں بخاری شریف کی حدیث ہے کہ کسی کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے کہ سنی سنائی بات آگے کر دے اور ہمارے ہاں یہ کچھ زیادہ ہی ہے فی زمانہ یعنی بظاہر صورت متقیوں والی ہوگی بڑا پرہیزگار نظر آتا ہوگا دیندار متدین ہوگا لیکن تحقیق تو عوام تو اپنے سمجھے، خواص میں بھی تحقیق کی اب وہ ایسا لگتا ہے حاجت محسوس کرتے ہی نہیں. اس کا سب سے بڑا شکار تو میں یہ مطلب یہ نہیں کہ میرے بارے میں سنی سنائی باتوں پر پرچے چھپے ہیں، رسالے چھپے ہیں، اشتہار لگے ہیں، یہ میری زندگی کی یعنی کہ حصہ ہے میری زندگی کا. رب بھی ہو رہا ہوگا ایسا، تقریریں ہوئی ہیں مائک پکڑ کر خوب، مطلب یعنی کہ خطابات ہوئے ہیں میری شان بے شان میں. چلو نام تو ہوتا ہی ہے بدنام ہی صحیح. پھر یہ جب بدنام ہوتا ہے کوئی آدمی تو لوگ اس کو دیکھنے آتے ہیں بعض اوقات کے، یار دیکھیں تو صحیح آخر اتنا چرچا یہ ہے کون. تو یوں جب دیکھ کر دیکھنے آتے ہیں نا تو پھر الحمدللہ سیٹ ہو جاتے ہیں. اس پر مکہ مکرمہ کا ایک واقعہ مجھے یاد آیا کہ ہم مکہ مکرمہ میں علماء کی دعوتیں کرتے ہیں، تو اسی طرح کچھ علماء ہند کے تشریف لائے تھے تو ہم نے ان کی اپنے دعوت کی حج کے سیزن میں. تو جب علماء واپس جانے لگے تو میں ان کو سیڑھی سے اتر کر نیچے گلی میں پہنچانے آیا. یہ تو حیران ہو گئے. انہوں نے ہمارے ایک سائیں بھائی کو کہا، اس نے مجھے بتایا. وہ بولے کہ یار ہم نے تو ان کے بارے میں کچھ اور ہی سنا تھا، ہم کو تو بتایا گیا تو بہت مغرور آدمی ہے. یہ تو بالکل الٹ معاملہ ہے کہ یہ اس طرح ہماری خیر خواہی کر رہا ہے اور ہمارے ساتھ احترام سے پیش آ رہا ہے. تو یوں وہ سیٹ ہو گئے. اس طرح کے اور بھی کئی واقعات ہیں کہ جب مجھ سے ملے ہیں علماء، سوالات کیے ہیں تو الحمدللہ سیٹ ہوئے، مطمئن ہوئے. تو یہ ایک تعداد ہے، یہ کوالٹی ہے. یہ عوام میں بھی، اس میں عوام کا بھی ابتلا ہے اور خواص کا بھی ابتلا ہے. خواص جب اس میں مبتلا ہوتے ہیں تو ایک قوم اس کی وجہ سے پھسل جاتی ہے، اس لیے ان کو احتیاط کی زیادہ ضرورت ہے. تو بخاری شریف کی یہ حدیث سب ہی اپنی گرے سے باندھ لیں، طلبہ بھی لکھ لیں اس کو، تقریباً یہی الفاظ ہیں کہ کسی کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے، کسی شخص کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے، کسی شخص کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے کہ وہ سنی سنائی بات آگے کر دے، وہ سنی سنائی بات آگے کر دے، وہ سنی سنائی بات آگے کر دے. اور یہ اتنا پیارا مدنی پھول ہے جو رسول مقبول سیدہ آمینہ کے گلشن کے مہکتے پھول صلی اللہ تعالی علیہ وآلہ وسلم نے ہمیں عنایت فرمائے کہ اس حدیث پر اگر عمل ہو جائے نا، میں سمجھتا ہوں کہ ہمارا معاشرہ جو ہے نا یہ اس کو مدینے کا 12 چاند لگ جائے. آپ چاہے ملکی فسادات ہوں، چاہے خاندانی فسادات ہوں، چاہے گھریلو فسادات ہوں، چاہے میاں بیوی کے اندر جو ناک چاکی ہے نا وہ ہو، اس کے جب آپ ڈیپ میں جائیں گے، گہرائی کے اندر اتریں گے نا، تو یہی اسی حدیث پر عمل نہ کرنا اس کی نحوست سامنے آ جائے گی کہ اس حدیث پاک پر عمل نہ کرنے کی وجہ سے یہ سارے فسادات ہوئے. ایک لیڈر دوسرے لیڈر کے بارے میں سنی سنائی بات کی وجہ سے بدزن ہو جاتا ہے، خلاف ہو جاتا ہے. ایک خاندان کا بڑا دوسرے کے بارے میں صرف سنی سنائی بات کی وجہ سے بدزن ہو کر کچھ کا کچھ بول دیتا ہے، باتیں آگے پیچھے ہوتی رہتی ہیں، پھر اس سنی سنائی بات کرنے کے گناہ کا حرام کا بچہ چغلی، چغل خوری، غیبت بھی اس کی حرام کی اولاد ہے، غیبت بدگمانی بھی اسی قبیل سے. تو اس طرح کے کئی گناہ جو ہیں اس سنی سنائی بات کے آگے کرنے سے وہ جنم لیتے ہیں. اچھا پھر اس میں یہ بھی نہیں ہوتا، جیسے کہ ساحل نے تو یہ کہا کہ سنی سنائی بات آگے بڑھا دیتے ہیں، ان کو سمجھاؤ. یہ خالی سنی سنائی بات آگے نہیں بڑھاتے، یہ اس میں مرچ مسالہ بھی لگاتے ہیں، اس میں مبالغہ بھی کرتے ہیں، ناجائز مبالغے بھی شامل ہو جاتے ہیں اس میں. اور یوں وہ صرف سنی سنائی بات نہیں رہتی بلکہ تہمت کا روپ بھی وہ دھار لیتی ہے، الزام تراشی بھی وہ بن جاتی ہے. और यूं तरह तरह की इसमें मतलब लेने के फिर एक दूसरे को कुछ बड़ा कर कह रहा है, तो अगला जो है वो भी कोई मुस्तनद रावी नहीं होता, ये कुछ और अपनी तरफ से मसाला लगाता है। अच्छा, जब तीसरा सुनता है तो वो कुछ ऊंचा सुन रहा होता है, तो वो कुछ का कुछ समझता है, वो फिर उसको आगे बढ़ाता है, तो यूं मतलब बात बढ़ते 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 कुछ की कुछ हो जाती है, यानी कि एक पिन चुभी होती है और ये पिन बढ़ते बढ़ते वो बुलेट बन जाती है, यानी उसको पिन लग गई, तो वो पिन लगी तो कोई बोलेगा उसको कील लग गई, और आगे बढ़ी तो बोले उसको मतलब यानी कि वो छुरी लग गई, और आगे बढ़ा तो उसको बोला गोली लग गई, मजीद आगे बढ़ी तो बोला उस पर हैंड क्रैकर मार दिया, कोई बोलेगा तो हैंड बम मार दिया, उसको बम फाड़ दिया, उसको मिसाइल उस पर छोड़ दिया। यानी यूं बातें बिगड़ते बिगड़ते कहां की कहां पहुंचती हैं। एक चुटकुला इसमें हमारे शहर का इस तरह का कुछ हुआ था एक बार, कि वो एक अफवाह गर्म हुई कि वो बाबुल मदीना में 80 सिनेमा जल गए, 80। अब कोई समझदार होगा या तजर्बाकार होगा, उसने पूछा कि यार बाबुल मदीना में सिनेमा घर कितने, तो वो अंदाजा ऐसा था कि 80 नहीं है, उसको शायद पता था उस मालूमात रखने वाले को, 80 सिनेमा तो बाबुल मदीना में है नहीं, 80 जले कैसे और 80 के 80 कैसे जले, ये एक अनहोनी सी बात होती है। तो फिर वो कुछ किसी ने खोज लगाई तो पता ही चला कि वो एक सिनेमा जला था जिसका नाम था अर्शी। अब वो अर्शी सिनेमा मौजूद नहीं है अल्हम्दुलिल्लाह, अब सुना उसकी जगह मार्केट बन गई है, तो अर्शी सिनेमा जल गया। अब अर्शी सिनेमा की खबर चली आगे, अब ये किसी मेरे मेहमान भाई को कान पे पड़ गई, तो उस वो अलीफ और शीन निकालने से उमूमन माजूर होते हैं, तो अर्शी को उसने बोला अर्शी अर्शी, ठीक है ना, आइन और शीन उड़ गया, अर्शी हो गया, अर्शी सिनेमा जल गया। अब फिर घूमते फिरते मेरे ऐसे कम सुनने वाले को पहुंची, तो अर्शी का मैंने 80 सुना, अब मैंने इसको बोल दिया 80, उसको बोल दिया 80, सबने ढोल पहन लिया, भाई 80 सिनेमा जल गए, 80 सिनेमा जल गए। फिर आखिर वो समझदार आदमी को पता, जब पता चला तो बोला अर्शी 80 नहीं भाई अर्शी। तो यूं भी होता है, तो हम लोग जो है ना वो यूं बहुत मतलब मैंने सुनी सुनाई बातें करते हैं। अच्छा, दूसरे नंबर पर वो इन्होंने अफवाहों के ताल्लुक से के लोग ये बातें बड़ा चढ़ाकर बयान करते हैं, बातें मतलब आगे बढ़ाते हैं और यूं फसादात होते हैं, ये बात भी दुरुस्त है, अफवाहें हमारे यहां बहुत गर्म होती हैं, बात बात पर अफवाहें छोड़ते हैं और ऐसी ऐसी अफवाहें छोड़ते हैं कि जिसका सर पैर नहीं होता, लेकिन लोग डर जाते। अब जैसे कि जश्न विलादत अल्हम्दुलिल्लाह हमारा हो रहा है और ईद आ रही है, मुझे नहीं पता लेकिन मेरा गुमान है कि तरह तरह की अफवाहें वो गश्त कर रही होंगी, ये हो जाएगा तो वो हो जाएगा, तो इधर फटेगा तो उधर बम फटेगा, तो उधर दहशतगर्दी हो जाएगी, इधर ये हो जाएगा उधर हो, ये गालिबन बाहर के जो लोग हैं ना इनको पता होगा जो जाते आते होंगे कि ऐसा हो रहा होगा। अच्छा, अब इसमें भी क्या, ये भी नादानों का ही मतलब हिस्सा होता है, ठीक है, अफवाह आप तक पहुंची, अब आप को इतना जर्फ होना चाहिए कि आप अपने इस दोस्त को ना बताओ, ये अपने उस अजीज को ना बताएं, ये उसके अपने जानने वाले को ना बताएं, तो ये अफवाहें जो है दब सकती है। लेकिन हम लोग क्या, अफवाह मिली क्या सुना आपने, ये होने वाला है, अच्छा, अब वो घबराहट में उसने कुछ और सुना, अब उसने वो डबल ट्रिबल करके चौबल पंचबल करके वो आगे बढ़ा दिया। तो यूं तरह तरह की अफवाहें जो फैल जाती हैं और एकदम यानी कि वो फुग्गे का गुब्बारे का बम हो जाता है, गुब्बारा फटता है ना जैसे, तो जैसे बम फटा वाली बात होती है, तो ये हमारी नादानी की वजह से ऐसा होता है। हम बचपन में एक वो किस्सा सुनते थे कि एक खरगोश जो है वो भागा भागा जाए कि भागो भागो आसमान टूट पड़ा मेरे सर पर, भागो भागो आसमान टूट पड़ा आसमान, अब जो जानवर थे जानवर ये सब भागे, अब वो पूरी जानवरों की फौज भागी जाए, ये भागो आसमान टूट पड़ा, भागो आसमान टूट पड़ा। और इसमें लूमड़ी मिल गई, लूमड़ी मशहूर है कि चालाक होती है, मतलब क्या आसमान टूटा है मुझे बताओ तुझे किस तरह टूटा, आसमान तो खड़ा हुआ सामने अपनी जगह पर। अब वो लूमड़ी ने जब वो उसकी जरा क्रॉस क्वेश्चन किए उसको, तो पता चला कि ये इसको सस्ता भाई बोलते हैं, सस्ता गुजराती में, सस्ता भी बोलते हैं ससला भी बोलते हैं। तो ये सस्ता भाई एक बेर की दरख्त के नीचे खड़े थे, तो एक बेर टूटकर उसके सर पे गिरा था, तो ये बेवकूफ समझा कि आसमान गिर गया और सारे इसकी बातों में आ गए कि आसमान गिर गया। तो जब टे में गए तो आसमान नहीं गिरा, तो बेर गिरा था उसके सर, तो सब हंसते हुए मुंतशिर हो गए। तो ये समझाने के लिए इस तरह के ये हिस्सा गचे सरी झूठ है, लेकिन समझाने के लिए हमारे अकाबरीन ने बुजुर्गों ने इसको लिखा है। जैसे मसनवी शरीफ में इस तरह के बहुत सारे किस्से हैं, खैर ये तो मसनवी का भी है या नहीं मुझे पता नहीं, मैंने सुना हुआ है बचपन से अपने सुनते थे इस तरह की बातें, तो इसमें हरज नहीं होती कि जरूरतन जब बयान किया जाए, वरना फजूल। तो यूं लोगों में सोचने का मादा कम है, तो इसलिए ऐसी बातें बताई ना जाए। बाज मुल्कों में ये मीडिया को आजादी नहीं है, अखबारों को आजादी नहीं है, अगरचे ये सहाफियों को तो मेरी बात बिल्कुल ही पसंद नहीं आएगी जाहिर है, लेकिन एक मेरी खबर ना लगाया करें अखबार में, बिल्कुल ना लगाए, कोई हर्ज नहीं। अखबार के जरिए मैं मशहूर नहीं हुआ हूँ, ना मैं चैनल मदनी चैनल तो जुमा जुमा 8 दिन हुए इसके जरिए मैं मशहूर नहीं हुआ हूँ, मुझे इज्जत दी है मेरे परवरदिगार ने दी है अल्हम्दुलिल्लाह। अखबार के जरिए इज्जत पाना ये मेरा अल्हम्दुलिल्लाह मेरा मैटर भी नहीं है, अपने को जरूरत भी नहीं है, देते हैं इनकी मेहरबानी है, ना दे तो भी इनकी मेहरबानी, कोई हर्ज नहीं। मैं तो जो बात है वो करता हूँ, कि जहाँ अखबार की आजादी नहीं है ना वहाँ बड़ा अमन है। ये मेरा देखो ये मेरा जाती इंदिया है, दावत इस्लामी की शूरा का फैसला नहीं है, मेरा जाती इंदिया है। ठीक है ये दुनिया घूमे होते हैं अल्हम्दुलिल्लाह, दो चार गलियों की खाक छानने का मुझे भी तजुर्बा हुआ है। तो मैं एक मुल्क में एक कार से गुजरा, तो एक पूरी इमारत जो थी, पूरी इमारत मेन शाहरा पर, मेन रोड पर जाऊं हेवी ट्रैफिक जिसको आप बोलते वो गुजरती, ऐसी शाहरा पर एक बहुत बड़ा प्लाजा के दो बहुत बड़ी इमारत थी, सारी जली हुई थी, वो बिल्कुल नजर आ रही थी वो जलकर, जैसे को सारे हिस्से इसके जले जलाए थे। तो वो एक आदमी को तजस्सुस होता देख कर ये क्या, वो जो इस्लामी भाई कार में चला रहे थे वो बहुत वहां के पुराने मतलब इन्हें के है पाकिस्तानी लेकिन अरसे से वहां अपने रोजगार की वजह से पड़े हैं। तो हमारी बात चली के मैंने कहा इसमें तो काफी लोग जल भी गए होंगे बेचारे, इतनी बड़ी आग लगी है बड़ी इमारत। इसने कहा कि भाई यहाँ हमारे मुल्क में ऐसा है कि ऐसी खबरें अखबार वाले नहीं दे सकते, इस तरह की खबरें इनको इजाजतें नहीं होती कि इसको ये बड़ा चढ़ा कर या इसकी मतलब सारी तफसीलात को जिक्र करें, क्योंकि इससे फिर बदअमनी फैलती है, खौफो हिरास फैलता है और शोर मचता है। तो हमारे यहाँ इन चीजों की पाबंदी, हमारे अखबार नहीं दे सकते यहाँ के। तो मुझे तो वाकई बड़ी समझ में आई है बात, एक तो फजूल गोई का दरवाजा खुलता है, फिर वही कयास आ रही है, इसने जलाई होगी, उसने साजिश की होगी, इसकी दुकान ये मकान के मालिक ने खुद जलाया होगा बीमा कंपनी से पैसे वसूल करने के लिए, लेकिन तरह तरह के फिर लोग आपको पता है तुक्के छोड़ते हैं, तो एक फजूल गोई, फिर तो बदगुमानी तो गिब्बत, इसमें तरह तरह के फिर वो शिगुफे उठते हैं। तो ये कह ना रहे बांस ना बजे बांसुरी अखबारी आजादी दी, मेरी तो ये समझ में बहुत आया। मक्का मुकर्रमा में एक बार, ये कई साल पुरानी बात है, कि हजरे अस्वद की समत में जो बाब है बाबो बिलाल, एक तो बाबो बिलाल हम बाबे बिलाल कहेंगे अरबी में बाबो बिलाल लिखते हैं, तो बाबो बिलाल की तरफ जबल अबी उबैस के दामन में बिल्कुल, वो हम जब उन दिनों हमको पता चला कि यहां बम फटा था और कई लोग इसमें शहीद हुए थे हुज्जाज, बस ये लोगों से सुना इतना ही पता है, और यही बताया कि ये लोग इसको मतलब यानी कि आम नहीं करते इन खबरों को, और वहीं सफाई भी ऐसी हो गई कि जैसे कुछ हुआ ही नहीं, कुछ भी अगर कोई टूट फूट होगी तो फौरन रिपेयरिंग कर देंगे, ये खून कचरा जो भी है सब सफाई टूट फूट सब रिपेयर, वो कोई यानी कि हम भी सुने तो अपने को शक है अब तक वाकई ऐसा हुआ कि नहीं हुआ, सुना इसलिए हुआ होगा या नहीं हुआ होगा। तो ये यानी कि इन लोगों ने जो आजादियां बाज मुल्कों में नहीं रखी ना, वहां ना हड़ताल होती है, ना एहतजाजी जुलूस निकलते हैं, ना फायरिंग होती है, ना धमाके होते हैं आमतौर पर, ना दुकानें जलाई जाती हैं, ना दुकानें लूटी जाती हैं, ना किसी के घर जलाए जाते हैं, ना आए दिन कत्लो गारतगरी होती है, सब पूरा अमन जिंदगी गुजारते हैं, पत्ता भी नहीं चलता ऐसा अमन होता। हमारे यहाँ बढ़ चढ़कर बड़ा चढ़ाकर खबर देंगे, इंतजार होता है कि अच्छा धमाका हुआ, ये कितने मरे, बस पांच ही अफराद मरे, खबर इतनी मजे की नहीं बनती, 50 अफराद हलाक हुए, तो सुर्खी अखबार ढाल करके बंदा पकड़े 50, अब वो 50 पढ़ के वो बढ़ते बढ़ते वो 200-400-500 का फिगर बनते देर नहीं लगती, 50 का 5 का एक वो सिफर है, अब जिसको वो एक के दो नजर आते ना भींगा होता ना, वो 50 के 500 पड़ेगा, वो 500 की अफवाह। इस तरह मतलब हमारे यहाँ खबरें होती हैं। अच्छा खबर बड़ा चढ़ाकर बयान की जाती, खुद मेरा अपना तजुर्बा है कि मेरी खबरें अखबारों में लगती हैं, लेकिन कई बार मैंने नोट किया कि मैंने ये बोला ही नहीं है अखबार में, वो छपा हुआ होता ही नहीं है, वो तो मैंने कहा बोला था। तो इस तरह मतलब ये कि मुबालगे होते हैं। अच्छा फिर ये कि किसी की इज्जत दरी की गई, कोई माज़ अल्लाह गंदा केस हुआ, इसकी पूरी तफसीलात बल्कि किस्तवार तफसीलात चलती हैं, उस गंदे काम में मुलव्वस जो हुई जो हुआ उनकी तस्वीरें छपती हैं, सबको पता ही है, खूब तस्वीरें छपती हैं, बार बार छपती हैं, क्या केस चलता है, कोई फेवर करता है कोई अनफेवर करता है, सबके बयान आते हैं, वो एक मतलब अखबार बिकता है इस तरह, सेक्सफुल बातें इसमें बयान होती हैं, कोई मस्जिद का इमाम या मौज़िन ये खता करता है तो उसकी खता को ज्यादा हवा दी जाती है, एक आलिम ने एक मुफ्ती ने, हालांकि बेचारों को आलिम की तारीफ भी नहीं पता होती, इमाम साहब को ऐसे भी तो इमाम साहब मिलेंगे, आलिम होना शर्त तो नहीं है पेश इमाम के लिए, तो एक आलिम ने ऐसा कर दिया। अच्छा कोई आमिल तावीज धागे वाला जीन उतारने के बहाने किसी मरीजा को अपनी हवस का शिकार बना ले, तो पीर साहब ने ऐसा कर दिया, पीर तरीकत ने ऐसा कर दिया, पीर ने कर दिया, पीर ने कर दिया, नकली पीर ने ऐसा कर दिया, नकली पीर, वो पीर नहीं होता, तो बाबा जी होता है बेचारा, वो खुदा भी सागा कहता है, खुदा बेहतर जाने उसने कुछ किया भी या नहीं किया, अखबार वालों के इस तहकीक से कुछ लगाव नहीं होता, हालांकि बगैर तहकीक के जिसके पास शरी गवाह ना हो, और शरी गवाह एक नहीं दो नहीं चार गवाह चाहिए कि जो अपनी आंखों से देखे सुरमा सलाई की तरह उस गंदे काम को, तब वो जाकर वो चार गवाहों की भी जो हैसियत है वो काजी उसको भी देखेगा कि ये झूठे तो नहीं है, बहरहाल वो काजी का मैटर होगा कि अब चार गवाह से वो साबित हो जाए तब जाकर ये केस जो है ना ये एक फाइनल केस बनेगा और सजा और जो भी है उसका तरतुब होगा। और अगर किसी ने इस तरह साबित नहीं किया, तीन गवाह पेश हो गए, तीन गवाह पेश कर दिए, तब भी वो काजिफ है जिसने इल्जाम लगाया, जबकि ये केस अदालत में जाए तो अब वो हद कज़्फ़ उन पर जारी होगी और हमेशा के लिए मर्दूदु शहादा, कभी गवाही के काबिल नहीं बनेंगे ये काजिफ जो, इल्ला वो काजी को रियाद करे। तो ऐसी नाजुक मामलात को ये यूं उछालते हैं, इनको जैसे मजे को मजा आ जाता है, ये ढूंढते रहते हैं कि कोई यार केस मिले अपने को, अखबार बिके और एक शोहरत हो और धमाल मचे, ये कौम अब इनमें खो गई है और इनको कुछ नहीं चाहिए। ये बड़ी दिलचस्पी से खबरें पढ़ी जाती हैं, फिल्मी इश्तियारात अलग, गंदे नाच के डांस के, और फिर वो माज अल्लाह उल्टे सीधे सीन सब जानते हैं, बच्चे भी जानते हैं कि वो फिल्मी एडवर्टाइजमेंट्स में क्या होता है, ये चीजें होती हैं हमारे यहाँ। तो माज़ अल्लाह यानी कि अखबारात, अच्छा इलेक्ट्रॉनिक्स मीडिया, इनके जरिए भी और मुख्तलिफ जराए से, और इसमें इंटरनेशनल मीडिया भी सुथरी नहीं होती, शरारती ये भी बहुत होती है। ये लोग भी क्या क्या मिर्चें मिसालें डालकर हमारे मुल्क की खबरें, मुसलमानों की खबरें वो बढ़ा चढ़ा कर पेश कर, और यूं मतलब हर तरफ से हम पर मतलब यानी कि हमको नाकिस करार दिया जा रहा है। चलो दुश्मन तो करेगा ऐसा, ये घर के लोग कर रहे हैं, ये कितने सदमे की बात है, अपने लोग कर रहे हैं। काश हमारे मतलब ये सारे जराए जो है ना इबलाग के पहुंचाने के जराए जो हैं खबरें, ये सब सुधर जाए। अगर ये सारे अखबार वाले मिलकर ये तय कर लेना कि हमने आज तक अखबार में गीबत नहीं देनी, किसी का ऐब नहीं उछालना, तोहमत वाली बात नहीं करनी, जो शरीयत इजाजत दे, जो मुफ्तिया ने किराम से मशवरा करके, बेशक हमारा दारुल इफ्ता अहले सुन्नत हाजिर है आपकी खिदमत के लिए, आप इनके कदमों में हाजिर हो जाए, ये जैसा आपको बताएंगे जिन जो मुफ्ती आपको समझ में आते हो उनसे पूछ लें कि हमारे अखबार की आप तनकीह फरमा दें, शरी तफ्तीश फरमा दें कि हमें क्या खबरें देनी चाहिए क्या खबरें नहीं देनी चाहिए, फिर उसके मुताबिक अमल करें। आपको थोड़ी देर लगेगी कि हमारी दुनिया खराब हो रही है, दुनिया इंशाल्लाह खराब नहीं होगी, आपकी आखिरत बेहतर हो जाएगी। और अगर दुनिया खराब होती हो तो दुनिया है ही खराब, ये है किसके साथ इस बेवफा ने वो वफा की है, कोई बात तो जाए मेरे पास कि दुनिया ने जिसके साथ वफा की हो। इतनी बेएतबार है दुनिया, नहीं अच्छी खराब है दुनिया, खराब है, खराब खराब खराबियों का मजमुआ ये दुनिया, इसमें वफा नहीं है। बड़े बड़े कड़ियल जवानों को एकदम वो उठा के फेंक देती है, बल्कि इस तरह जो ऐबों को उछालने वाले लोग हैं ना, ये भी दुनिया का एक बदतरीन जुज है कि जो अच्छे खासे आबरूदारों की इज्जतें उछालते हैं, या जिसके अंदर ऐब पैदा हुआ उसको बिला जरूरत बदनाम करते हैं और उसको उछालते बदनाम कर, और मतलब उसमें पता नहीं क्या क्या उसमें फिर वो कड़ियां मिलाते हैं और क्या क्या उसमें मिलावटें करते हैं, ऐसे लोग भी अच्छे। हाँ, जो ऐसा नहीं करते जो अखबार मेरी उनसे ये डिस्कस भी नहीं है, मैं तो उनसे मुखातिब हूं कि जो ऐसा करते हैं, जो मुसलमानों को बदनाम नहीं करते, अपने इस्लाम पर गैर मुस्लिमों को नहीं हंसाते, ऐसों से कोई मेरा झगड़ा भी नहीं। अरे सही बात करता हूं कि जैसे बाद औकात ऐसा होता है कि कोई सैलाब हो गया तो फुना हो गया तो उसमें लूट मार के, और तो मैंने मतलब कभी कभी ये खबरें खुद कोशिश करता हूं कि यार मैं ना बताऊं ना, तो मैं यार आखिर कुछ भी है तो मेरे भाई ना, अगर किसी मेरे भाई ने जुर्म किया है अब उसका क्या बताऊं, मुझ पर वाजिब तो नहीं मैं आपको बताऊं, मैं काजी इस्लाम तो नहीं, मेरी अदालत में मुकदमा दायर हो गया, अब मुझे हुक्म शरीय कि मैं इंसाफ करूं और इसको कैफर किरदार तक पहुंचाऊं, ऐसा तो है नहीं। अब आफियत इसी में कि कुफले मदीना लगाए जाए, चुप हो जाए आदमी पी जाए। अब ये कि हम हरेक यानी कि अपने अंदर अपने जमीर को झंझोड़ें कि हम यार ये क्या कर रहे हैं, यानी ये मजहबी तबके में भी ये अंदाज पाया जा रहा है कि अगर एक यानी कि एक समझो के तालिबे इल्मे दीन है फी जमाना, अक्सरियत पर बात कर रहा हूं मैं सबकी नहीं, और उसको अगर बराबर वाले तालिबे इल्म के बारे में कोई कमजोरी पता चल गई ना, इसको ये ढकेगा नहीं, तो चांस कम है ये इसको उसको बताएगा, फिर बात बढ़ते बढ़ते कहां से कहूं, ये बेचारा डिग्रेड होता है ये। हालांकि ये इसका जो ऐब है, अगर ये ऐब ऐसा है कि इसकी इसलाह ये नहीं कर सकता, इसकी इसलाह नहीं कर सकता, तो अब इसकी इसलाह भी इस पर वाजिब नहीं है। इस ऐब से मुसलमानों को शर नहीं पहुंच रहा, नुकसान नहीं पहुंच रहा, तो अब इस पर वाजिब है कि इस ऐब को छुपाए, बोलेगा तो गुनाहगार होगा। हाँ, अगर इसका ऐब ऐसा है कि जिससे दूसरों को नुकसान हो रहा है और दूसरों को बचाना मकसूद है, इस नीयत से बताएगा तो सवाब पाएगा, इस नीयत से नहीं बताएगा फिर भी अगर बताएगा तो जाहिर है कि ये ऐसा ही लगता है कि गुनाहगार होगा, कि इस पर जरूरी था कि ये ऐब पोश ही करता, जब मकसूद बताना नहीं खाली इसको डिग्रेड करना है, तो इस्लाम ने डिग्रेड की तो इस्लाम में डिग्रेड करना किसी को इजाजत ही नहीं है। بلا ضرورت شرعی. تو یہ ہماری مطلب یعنی کہ بدقسمتی سے حالت ہو گئی ہے کہ کسی کی عزت سلامت نہیں. یعنی یہاں تک کہ بیٹا ہے وہ باپ کی پولیں اپنے دوستوں میں کھولتا ہے, باپ نماز کے لیے نہیں اٹھتا ہے, نماز ہی چار ٹائم پڑھتا ہے, نماز کے لیے نہیں اٹھتا, یہ گناہ اس کا چھپا ہوا ہے. بیٹا دوستوں میں بات کرتا ہے, یار میرا باپ نماز کے لیے نہیں اٹھتا, میرا باپ نماز کے لیے نہیں اٹھتا, یار میرا باپ شراب کی لت پڑ گئی ہے, یار میرا باپ یوں سب کے سامنے بڑا ٹھیک ٹھاک ہے, بڑا آپ جناب سے جھک جھک کر بات کرتا ہے, میری امی کو مارتا ہے, میری امی سے لڑتا ہے, ہم لوگوں کو باپ نے محبت نہیں دی ہے, ایسی باتیں آج کرتے ہی نہیں معاشرے میں. تقریباً ہمارے اسلامی بھائی بھی ایسی باتیں کرتے نظر آئیں گے آپ کو, حالانکہ یہ حرام ہے, حرام ہم جہنم میں لے جانے والے کام ہے. آپ اپنے باپ کے اس دوست کو اگر بتا رہے ہیں اس نیت سے کہ باپ کی میز لا نہیں کر سکتا, یہ اس کا کلوز ہے اور دوست ہے اس کا, میرے باپ احترام کرتا ہے, تو یہ میرے باپ کو سمجھا دے, اس لیے کرے گا تو ثواب ملے گا. یہ نیت تھوڑی ہوتی, خالی بولنے کی خاطر بولتے ہیں اور عیب اچھالتے ہیں. اسی طرح میاں اپنی بیوی کی کمزوریاں بتاتا ہے, یوں کرتی ہے, میری بات نہیں مانتی, مجھے ستاتی بہت ہے, زبان دراز ہے, فلاں ہے, چنی ہے, چنا ہے. اس طرح بیوی بھی کوئی شریف نہیں ہوتی, یہ جنرل بات کر رہا ہوں, سب نہیں لیکن ایسے بیوی اپنی سہیلیوں میں, رشتے داروں میں, اپنے جا کے میکے میں بڑا چڑھا کر افسانے سناتی ہے اپنے سسرال کے. اس کی کوئی شرعی مطلب انہیں اس کے پاس دلیل نہیں ہوتی کہ سنانے کی کیا حاجت ہے, یہ خود اس کا ذہن بھی نہیں ہوتا, سناتی ہے, غیبتیں کرتی ہے, تومتیں, بدگمانیاں, گناہوں کیسے دروازے کھلے ہوتے ہیں کہ خدا کی بنا. اور یہ نامراد بیوی اپنے شوہر کو بدنام کرتی ہے, اس کا سر کا تاج ہے. حالانکہ یہ دونوں مرے اور جنت میں گئے تو بھی اکٹھے رہیں گے, ان کا ایسا رشتہ ہے. تو بھی مطلب یہ نامراد بیوی اپنے شوہر کو بدنام کرتی ہے, مجھے روٹی نہیں دیتا, میرے کو خرچی نہیں دیتا, جب دیکھو مجھے جھاڑتا ہے, پر غصہ کرتا ہے, بڑے ظالم کے پلے بند گئی ہوں. پھر یہ گھر میں جا کر بولتی ہے تو میں کیا بولتا, ہم کو بڑے ظالم سے پنارا پڑ گیا ہے, اللہ اس کو مطلب ہدایت دے, دعا کرو اس کو ہدایت دے. یہ دعا کرو تو کوئی نیک آدمی کو دعا کے لیے تھوڑی بولتے, خالی بھڑاس ہوتی ہے. ایسا ظالم گھرانا ہے, اس کی ساس جادو کرتی ہے, اس کی بہو یوں کرتی ہے, وہ تعویذ کرتی ہے تو عملیات کرتی ہے, تو یوں کرتی ہے, وہ کرتی ہے. یعنی یہ ہمارے معاشرے کے ناسور ہیں, ناسور. اس پر میں آج سے نہیں, اس ناسور پر دعوت اسلامی کے پہلے سے بولتا چلا آ رہا ہوں. مطلب یعنی کہ بہت پہلے سے یہ ناسور میری سمجھ میں آ گئے کہ یہ بالکل یعنی کہ وہ اندھی چل رہی ہے, اندھی. الحمدللہ وذکر فإن الذکرٰ تنفع المؤمنین, اور سمجھاؤ کہ سمجھانا مسلمانوں کو فائدہ دیتا ہے. جو سمجھاتے رہتے ہیں الحمدللہ بہت سو کی اصلاحیں ہوتی بھی ہیں اللہ کی رحمت سے, فرق پڑتا ہے. یہ کہ اگر سب صحیح ہو جائیں نا, ہمارے لیڈر بھی صحیح ہو جائیں, ہمارے جو بھی مذہبی حلیے کے افراد ہیں وہ بھی اس معاملے کو سمجھیں, اس بخاری شریف کی حدیث کو پیش نظر رکھا کریں کہ جو سنی سنائی بات آگے بڑھا دے, یعنی کسی کے جھوٹا ہونے کے لیے اتنا ہی کافی ہے کہ سنی سنائی بات آگے کر دے, تو اگر اس کو یہ بھی تھام لیں, سب تھام لیں, مجھ جیسے بھی تھام لیں, آپ جیسے بھی تھام لیں, ان جیسے بھی تھام لیں, ان جیسے بھی تھام لیں, اسلامی بھائی بھی تھام لیں, اسلامی بہنیں بھی تھام لیں, اس حدیث پاک کا دامن, انشاءاللہ اس معاشرے یہ معاشرہ جو ہمارا امن کا گہوارہ بن جائے گا. بس یہ آپ نے بس ذہن بنا لو یار, کہ جب بھی کسی کی مائنس آپ نے بات سنی ہے اس کو, یار ہو سکے تو آپ روک دو گے, یار کوئی کام کی بات کرو, یار یوں کرتا ہے, یوں کرتا ہے, ارے بھائی نماز بھی پڑھتا ہے کہ نہیں, نماز تو پڑھتا, تم نے یہ بات کیوں نہیں بتائی کہ نماز پڑھتا ہے, یار یہ بھی تو بات بتاؤ نا, کہنے کہ پلس بھی تو بتاؤ, سارے مائنس ہی تم کو نظر آتے ہیں, تو جو پی لیا جس کو ہوگی اس کو پیلا ہی نظر آئے گا, سب اچھا نظر نہیں آئے گا, یا پیلیا کا علاج کراؤ یار. اور مسلمان کے بارے میں کوئی اچھا سوچنے کی یار کوئی ترکیب کرو یار, سر جوڑ کے بیٹھو اس میں, کوئی مشورہ کرو آپس میں کہ یار ہم کس طرح اپنے ان گناہوں کو دھوئیں, اس نامراد عادت سے جان چھڑائیں, ایسی عادت خراب ہو گئی, عیب اچھالنا یہ ہمارا مطلب یعنی کہ خوراک بن گئی ہے, خوراک. اتنے بچھالتے ہیں. حالانکہ جو حدیث پاک میں کہ جو دنیا میں کسی کے عیب چھپائے گا اللہ تعالی قیامت کے روز کی عیب پوشی فرمائے گا, وہاں جو عیب کھلیں گے نا, اللہ تعالی سے درخواست ہے کہ ہمارے گناہ بھی معاف فرما دے, ہم نے جتنی عیب دریاں کی اس کو معاف کر دے اور ہمارے عیب نہ کھولے. یہ اس کا خدا کی قسم, اس کا احسان ہے, اسی کی قسم اس کا احسان ہے کہ یہ ہمارے عیب چھپے ہوئے ہیں, اس کو ہمارے سب عیب معلوم ہیں, ہم باہر کیسے ہیں, گھر میں کیسے ہیں, اندر میں کیسے ہیں, وضو خانے پر کیسے ہیں, یہ سب رب پر روشن ہے. لیکن اس نے ہمارے عیب چھپائے نہیں چھپائے. کوئی نادان اپنے غسل خانے کا عیب کسی کو بتائے تو ہی پتا چلے گا, ورنہ کسی کو نہیں پتا چلے گا. تو وہ جو خود بول پڑتا ہے تو بتا دیتا ہے, تو یوں پھر اس کا عیب کھل جاتا ہے. اگر نہ بتائے تو یہ بتاؤ کبھی رب نے کھولا؟ رب نہیں کھولتا. یہ ہمارے اعمال لکھنے والے فرشتے کتنے پیارے پیارے ہیں, جیسے امین ہیں, یہ بھی کسی کو نہیں بتاتے. ہم لوگ ہیں بس نادان لوگ کے بتا دیتے, اس کے عیب اس کے عیب, اپنے عیب سب کے عیب کھولتے رہتے ہیں, ماں کے عیب کھولتے ہیں, باپ کے عیب کھولتے ہیں. ہاں ماں کے بھی عیب کھولتے ہیں, میری ماں میرے باپ سے لڑتی رہتی ہے, میری ماں کو چاہیے کہ وہ زبان کو قابو میں رکھے, بس بول پڑتی ہے تو پھر جھگڑا ہوتا ہے ہمارے گھر میں, سکون برباد ہو گیا, سکون برباد ہو گیا. یار اس کو مطلب بے نمازی کو جو تو بول رہا ہے, اس طرح دوست کو بول رہا ہے, تو وہ تیری ماں کیا سدھر جائے گی؟ یا تو اس لیے بول رہا ہے کہ دعا کرنا؟ اس میں بھی بولنے سے بچنا ہی اچھا ہے. احتیاط ہی کس کو بولے گا یار, ذرا ہمارے گھر میں ہر طرح سے ہم سب کی ذہنی ہم آہنگی ہو گئی ہو جائے, اس کے لیے دعا کریں, یا میری کوئی جائز مراد ہے آپ دعا فرمائیں کہ وہ پوری ہو جائے. یہ سب سے آسان جائز مراد, جو بھنک ہی نہ ملے آپ بولو گھریلو نہ جا کے یہاں دور ہو جائیں, یہ دعا کرو, تب بھی ہو سکتا ہے. یہ ٹو میں پڑ جائے بھائی کیا مسئلہ ہے, بولو یار کیا مسئلہ ہے. جیسے کہ وہ ایک واقعہ آپ نے سنا ہو کہ ایک صاحب جو تھے ان کا نکاح ہوا, وہ تھے بڑے مطلب سمجھدار آدمی, نکاح ہوا تو بیوی کی اور ان کی چپکلش شروع ہو گئی, وہ بیوی ان کو موافق نہیں بیٹھی اور یہ ان کے ذہن کی نہیں تھی, مسئلہ ہو گیا. تو ان کے دوست نے دوست کو کچھ آواز وغیرہ آ گئی, اندازہ ہوا, بولے کیا مسئلہ تمہارا آپس میں کوئی کھٹپٹ چل رہی ہے؟ اس نے کہا یار میں اتنا بیوقوف ہوں گھر کی بات تم کو بتاؤں گا, چھوڑو یار تم اس میں نہیں پڑھو. بات آئی گئی ہوگی یہاں تک کہ اس نے وہ طلاق پر نوبت آ گئی, طلاق ہو گئی. اب اسی دوست کو پھر پتا چلا, اس نے بولا یار کیا مسئلہ ہو گیا, تم نے طلاق دے دی, کیا چکر تھا؟ اس نے بولا یار اب تو میں نے طلاق دے دی, وہ میرے لیے غیر ہو گئی, میں وہ غیر عورتوں کے چکر میں نہیں پڑتا, ان کی باتیں نہیں کیا کرتا. اس طرح اس کو تو ایسے بنو یار, کہ گھر کی بات بھی باہر نہیں, جب وہ باہر چلی گئی تو باہر کی بات ہو گئی, تو یہ بھی گھر میں نہیں. بولا اس لیے وہ ہمارا پیٹ مضبوط نہیں ہے, پیٹ بہت ہلکا ہے, فوراً پھول جاتا ہے, اور جب تک بولتے نہیں ہیں کسی کو چین نہیں پڑتا. تو جو لوگ گھر کی ماں باپ کی برائیاں کرتے ہیں, بھائی بہنوں کی برائیاں کرتے ہیں, انہیں بالکل چھوٹ میں بولتے ہیں یار میرا باپ دنیا دار ہے. یہ تو میرا خیال یہ بھی شاید ان میں سے بھی ایک تعداد بولتی ہوگی, اگر بولتے ہو تو سوچ لو میرا باپ دنیا دار ہے. اب میرا باپ دنیا دار, اس کا مفہوم مخالف یہ ہوگا جناب دیندار ہے, اپنی پرہیزگاری کا اپنے منہ سے اظہار فرما رہے ہیں. آپ خدا کے بندو سوچو تو صحیح, آپ اپنے باپ کو بولتے ہو دنیا دار ہے, ٹھیک ہے بے نمازی ہے, اس کو کیوں بتایا آپ نے بے نمازی ہے, ان کو کیوں بتایا بھائی, اس کو کیوں بتایا, اس کو کیوں بتایا کہ میرا باپ بے نمازی ہے, کیا حاجت تھی؟ آپ بلا حاجت بولے تو آپ بتاؤ پھر غیبت کس مصیبت کا نام ہے؟ جبکہ کوئی علل اعلان گناہ کرتا ہو نا, اس کی بات بتانے میں, اور جو علل اعلان بے نمازی ہے جس کو نہیں پتا اس کو کیوں بتاتے ہو کہ یہ بے نمازی ہے, کیا مسئلے تھے آپ کے؟ اسی طرح وہ دنیا دار ہے کہنا, تو آپ کے باپ کو پتا چل جائے کہ میرے بیٹے نے اپنے دوستوں میں مجھے مشہور کیا ہوا کہ یہ دنیا دار ہے میرا باپ, آپ بتاؤ آپ کا باپ خوشی سے جھوم اٹھے گا نا کہ یہ میرا سلیقہ شیار بیٹا ہے, کہ میں نے اس کو بچپن سے یہ پاجامہ پہننا نہیں آتا تھا, میں نے سکھایا اس کو پڑھایا لکھایا, اب میرا بیٹا ماشاء اللہ بہت سمجھدار ہو گیا کہ اب مجھے دنیا دار مشہور کر رہا ہے, ایسا دیندار بن گیا, है ना, वालिद आपको कंधे पर उठा लेगा, शाबाश देगा ना, वो खुशी से झूम जाएगा और इसकी दो चार बीमारियां खुशी के मारे दुरुस्त हो जाएंगी। या टेंशन की वजह से ब्लड प्रेशर हाई हो जाएगा बाप का, कि ये मेरा नालायक बेटा, गद्दार बेटा, इसलिए मैंने इसको बड़ा बड़ा किया, पाल पोस के बड़ा किया और इसको पढ़ा लिखा कर जवान किया मैंने, कि अब ये मुझे दुनियादार कह रहा है। उम्मीद है कि आप समझ गए होंगे, आपके बाप की दिल आजारी भी होगी और कलेजा आजारी भी होगी, दिमाग आजारी भी ऐसी होगी कि शायद वो सीख पा हो जाए, गुस्से में आ जाए। इसलिए थोड़ा अल्लाह ने जो अक्ल दी है ना, उसको यार इस्तेमाल कर लिया करो, अपने माँ बाप के बारे में, अपने अजीजों के बारे में, पड़ोसियों के बारे में, अपने दोस्तों के बारे में, बल्कि हर मुसलमान के बारे में। वो हम जब छोटे थे ना, बचपन में वो एक्सरसाइज बुक पर वो तीन तस्वीरें बनी होती थी, एक ने होंठ पे उंगलियां रखी होती थी बच्चे ने, एक ने कान बंद किए होते, एक ने आंखें बंद किए होते थे, लिखा होता था नीचे, हम तो बुरा किसी का देखें सुने न बोले, ऐसे हो जाए कि किसी मुसलमान का ना बुरा बोले ना बुरा सुने ना बुरा देखे। क्योंकि आप एक उंगली उठा रहे ना, तीन उंगली अपनी तरफ आ रही है ना, ये ऐसा तू, तीन उंगलियां ये ऐसा, ये आपकी तरफ जो तीन उंगलियां बोल रही है कि तू कैसा है। तो इसलिए वो अपनी अपनी देखे आदमी, पांजी करो संजी थी, अपनी करो वही बात बनेगी, बाकी दूसरों के टटोलते रहेंगे। बाजों की आदत होती है तनकीद की, बस दूसरों की वो बेचारे बोलते रहते हैं दूसरों के बारे में, अपने ऊपर नहीं गौर करते कि अपने अंदर क्या क्या भरा हुआ है, बल्कि ये दूसरों के बारे में बोलना जो उल्टा सीधा, यही क्या कम है इस बंदे के बुरा होने में जो बोल रहा है, जीबतें तोहमतें और क्या क्या अपने अमाल नामे में गंद जमा कर रहा है बदबख्त। सो फौरन मरने से पहले तौबा कर लेनी चाहिए, अभी कर लेनी चाहिए। इसलिए किसी पर गीबत, किसी की तोहमत नहीं, तो अपनी इस्लाह की कोशिश करें। मेरे आका मक्के मदीने वाले मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम ने काबे शरीफ की तरफ इशारा करके फरमाया, तकरीबन यही मजमून है कि एक काबे, मोमिन की हुरमत तुझसे बढ़कर है। काबे की तरफ इशारा करके फरमाया कि मोमिन मुसलमान की हुरमत यानी इज्जत तुझसे बढ़कर है। अब आप बताइए, मोमिन की इज्जत, किसी की दिल आजारी, आपकी भी कभी दिल आजारी होती होगी, कैसा मूड खराब होता है न, कैसी बदमजगी आती है, और जो दिल आजारी करता है उस पर कैसी मतलब ने कैफियत होती है कि मैं इसका गला घोंट दूं, फायर कर दूं उसका फायर, तो मेरा मेरे को यूं कर दिया, मेरे को झाड़ दिया, फुला कर दिया, है ना, होता है ना। तो जाहिर किसी को भी होगा आपके बारे में ऐसा करोगे तो आज से पक्की तौबा, बंदा खुद मजबूत हो जाए कि बस कोई कितना ही अपने को बेकार गुनाह नहीं कर रहा है, वो तो गुनाहों की मालूमात जरूर, जब भी तो है ना कि वो मौलिकात का इल्म हासिल करना फर्ज है। अब किसी को पता ही नहीं कि तोहमत किस जानवर का नाम है, गीबत किस बला को कहते हैं, बदगुमानी किस गंदगी को कहते हैं, ये पता ही नहीं तो बचेगा कैसे। तो इसलिए ये सब सीखना फर्ज है, कि इनके जो भी जरूरी अहकाम है, खाली यही नहीं कि बदगुमानी का नाम रट लिया आपने, के जरूरी अहकाम, के इसकी क्या तारीफ है, इसको ये किसको बोलते हैं भाई, बदगुमानी क्या होती है, जीबत क्या होती है, तोहमत क्या होती है, झूठ किसे कहते हैं, ये तारीफ पता चले कि मालूमात हो, फिर इससे बचने की क्या सूरत हो सकती है ये भी पता हो, इसके इलाज भी जानना फर्ज है। तो यहां आप खुद अपने आप से पूछोगे, आपको आता क्या है, मुझे आता क्या है, मैंने आज तक वो खाली बसो लंबे लंबे लेक्चर ही झाड़े और लोगों पर अपना रोब डाला कि मैं बहुत बड़ा मतलब अल्लामा फहामा हूं, मुझे आता क्या, ये तो देखूं मौलिकात आते नहीं, फराइज उलूम है नहीं मेरे पल्ले, तो मैं यार क्या हूं फिर, कि जिसको फर्ज उलूम नहीं आते तो वो तो फासिक फाजिर है, फासिक है ना, वो तो गुनाहगार है, गुनाह कबीरा है, فرض علم نہیں جانتا, ایک فرض علم بھی نہیں جانتا جو مثلا نماز جس پر ضرورت کی اپنی, تو اب نماز فرض ہے اور نماز کے ضروری احکام نہیں جانتا, فاسق ہے. نہ کس سے نماز درست ہوتی ہے, کس سے نماز ٹوٹ جاتی ہے, تو معلوم ہونا چاہیے. اب کوئی ضمنی مسئلہ کوئی اس میں نہ معلوم ہو, علماء سے پوچھنے والی الگ بات ہے, کم از کم یعنی کہ ضروری مسائل یعنی اس کو معلوم تو ہے, وہ عارضی طور پہ ذہن سے نکل جائے, علماء سے پوچھ لیا سمجھ لیا, وہ تو ہے ہی. اس کو فاسألوا اہل الذکر ان کنتم لا تعلمون, تم نہیں جانتے ہو جاننے والوں سے پوچھو, اس آیت پر عمل کرتے ہوئے سوال کر لے, پوچھ لے علماء سے, یا مراد علماء ہے. سوال کرنے سے ہر نتھو بتو کو سوال نہیں کیا جاتا کہ وہ تو خود بےچارا ڈوبا ہوا آپ کو بھی لے ڈوبے گا. جاہلوں سے یا غیر عالم سے مسائل نہیں پوچھے جاتے, علماء سے پوچھے جاتے, ورنہ بہت خطرہ ہے. اس لیے وہ یہ سب سیکھنے پڑیں گے, کفریہ کلمات کا علم ہونا چاہیے, ورنہ کب کفر بک دے گا پتا نہیں چلے گا نا, اس کو سیکھنا پڑے گا. یہ تو آپ کے لیے کتنا بڑا مطلب, آپ تو الحمدللہ آسان ہو گیا یہ کام کسی حد تک, کفریہ کلمات پر سوال جواب کتاب آ گئی, غیبت کی تباہ کاریاں, نام غیبت کی تباہ کاریاں ہیں, اس میں اور ضمناً کئی گناہوں کی تعریفیں, کئی گناہوں کے علاج دیے ہوئے ہیں. غیبت کی تباہ کاریاں میں تومت, بدگمانی, عیب, جوا, حسد, اور یاد دلائیں کیا کیا علوم ہے اس میں, فرض علوم.
بدگمانی ہے اس میں, تومت بہتان میں ہے اس میں, اور آپ نے جوئے کے بارے میں بہت
زبردست سب بتا دیے میں نے. اچھا, جو مجھے یاد ہے پانچ چھ تو یاد ہے, پانچ بتایا میں نے. میرا خیال چغلی بھی ہے اس میں, اس کی بھی تعریف ہے اور اس کی مذمت ہے. جھوٹ کی تعریف بھی ہے, وعدہ خلافی کی بھی ہے, شاید جھوٹ کی بھی ہے اس میں. تو بہرحال یہ کہ کئی علوم فرض علوم کا اس میں اجمالی طور پر, اجمالی میننگ مختصراً بیان ہے, تو اس کو پڑھ لیجئے. لیکن مکتبۃ المدینہ کی کوئی ایک کتاب کسی نے پڑھ لی اور یہ خوش فہمی میں ہو جائے کہ اب میں فرض علم حاصل کر لیا میں نے, یہ نہیں ہے. نہ تو اس میں پورا علم ہونے کا دعویٰ ہے کہ اس میں پورا علم ہے, بدگمانی بھی ہے میرا خیال اس میں, غیبت کی تباہ کاریاں میں. اس میں اجمالاً بیان ہے, تفصیلاً جاننا بھی چاہیے. احیاء العلوم جلد تیسری مولکات پر یہ سب کو پڑھنی چاہیے. سارے کام چھوڑ کر پہلے اس کو پڑھ لیں, میرا تو مشورہ ہے. سارے کام چھوڑ کر وضو, غسل, نماز, جو آپ پر فرض ہیں وہ سیکھ لیں. تاجر اسلامی بھائی اگر جمع ہیں تو پہلے دکان بند کر دیجئے, پہلے تجارت کے مسئلے سمجھ لیجئے. یہ تو بالکل آپ کو جھٹکا آ جاؤ گے, ارے کیا بولتا ہے, ایسا ہی بولتا ہوں, کوئی بھی مفتی ہوگا میری تائید کرے گا. کیونکہ فرض اگر نہیں جانتے تو یہ فرض ہے کہ جس کو تجارت کرنی ہے اس کو تجارت کے مسائل ضروری سیکھنا فرض, ورنہ وہ آئے دن وہ حرام میں پڑے گا, اس کو پتہ ہی نہیں ہوگا کہ یہ میرا کاروبار حرام ہو رہا ہے. بازار یہ بولے گا یار میں تو دھوکا بھی نہیں کرتا, میں تو یوں بھی نہیں کرتا, میں تو کسی کے پیسے بھی نہیں دباتا, میں تو بالکل وعدہ کرتا ہوں تو پورے وقت پر اس کو پیمنٹ کرتا ہوں, میں تو دھکے بھی نہیں کھلاتا, فون کرتا ہوں بھائی اپنے پیسے لے جاؤ, میں بھی حرام. ہاں آپ بھی حرام, آپ انہیں پڑھ سکتے ہیں, یہ نہیں کہ حرام کما رہے ہیں, پڑھ سکتے ہیں. ایسے ایسے باریک یعنی کہ معاملات ہیں کہ جس میں آدمی سود میں پڑ جاتا ہے, سود کے ایسے ایسے نازک مسائل ہیں کہ وہ عقل کام نہیں کرتی. یہ بھی سود, خالی سود بینک میں ہی تھوڑی ملتا ہے, آپ کے دکان میں بھی ملتا ہے سود, آپ کے گھر میں بھی سود چلتا ہوتا ہے, آپ کو پتا نہیں چلتا. اس کی موٹی مثال جو مجھے یاد ہے عرض کر دو ابھی, کہ وہ آپ نے دکاندار کے پاس 1000 روپے جمع کروا دیے اور اس کو کہہ دیا کہ میں تھوڑا تھوڑا سودا لیتا رہوں, اس میں سے کاٹتے رہو. وہ 1000 روپے جمع کروا دیا, تھوڑا تھوڑا لے رہے اور وہ 1000 میں سے کٹ رہا ہے, دکاندار کاٹ رہا ہے, یہ بھی سود ہے, جھٹکا آ گیا تھا, ہاں یہ بھی سود ہے. تو اس طرح اور سود کی اتنی صورتیں ہیں کہ آدمی کی عقل حیران دے دے. اور سود ہے کیسا خوفناک کہ سود ایک تو حرام, جہنم لے جانے والا کام, اور پھر اللہ تعالی نے اس کے لیے اعلان جنگ فرمایا. تیسرے یہ کہ وہ جب قیامت کے روز اس کو سخت سر درد میں مبتلا کیا جائے گا سود والے کو. اب یہاں جب سر آپ کو سخت درد ہوتا ہو, آپ کو اندازہ ہوگا کہ कोई बात अच्छी नहीं लगती, मूड कैसा ऑफुल ऑफ हो जाता है। तो वो अजाब इलाही का जो दर्द सर होगा कयामत के रोज, उसका हम तो अंदाजा ही नहीं लगा सकते होगा कैसा। यानी किसी के सर में 420 रसोलियां हो जाए ना दुनिया में, डॉक्टर बोल रहे 420 रसोलियां तेरे सर में, उसको भी इतना दर्द नहीं होगा जितना कयामत के रोज दर्द होगा। अरे दुनिया की तो मिसाल ही नहीं हम दे सकते, समझाने की जितनी मिसालें दुनिया की दी गई है दुनिया में वो समझाने के लिए दी गई है। हकीकत हाल तो उसी को पता चलेगी जिसको ये होगा। इंशाअल्लाह हमको नहीं होगा महबूब के सदके में, हम तौबा करते हैं, हम तौबा करते हैं, हम तौबा करते हैं, हम सूद से बाज आए। और जारी रहेगी मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने सफर मेराज में एक मंजर देखा था कि ट्रांसपेरेंट उसका पेट था, इन्हें बोतल की तरह कांच की आर पार जिसमें नजर आता है, सांप पिच्छू बड़े भरे हुए थे अंदर को काट रहे थे। तो आपकी खिदमत नर्ज किया गया, ये सूदखोर है, सूदखोर का अजाब है ना। तो इस तरह मतलब एक से एक अजाब है सूद के, और बाजार बड़ी हम जिसको मामूली समझते वो होता सूद। तो ये सब सीखना पड़ेगा, बड़ी बड़ी फैक्ट्रियों की बुनियाद रखते हैं तो सूदी लोन लेते हैं, लेते हैं ना सूदी लोन, सूदी लोन के बगैर गुजारा नहीं है। इसी तरह इंपोर्ट एक्सपोर्ट क्या क्या सूद के गेम होते हैं ये तो मेरा ख्याल है मुझसे ज्यादा आपको पता होगा। तो अल्लाह ताला हमें सूखी रोटी पर कनात नसीब फरमा दे। सूद की हमको बिरयानी नहीं चाहिए, ताक थूक नहीं चाहिए, थूक भी हमारा इससे अच्छा है कि मोमिन का थूक भी वो गंदगी पर डालना मना है, तो सूद की रकम पर थूक भी ना डालें। नहीं वो इसमें वो नजासत नहीं है, क्या नजासत है, हुक्मिया तो नहीं है इसमें, बात ही नहीं नजासत है। तो इसलिए बहरहाल ये कि ताजिर इन गुनाहों में पड़ जाएगा, तो इसके लिए जरूरी है कि पहले तिजारत के उसूल सीखे। अगर ये जहन में बस बसा है कि यार यहाँ आए तो फंस गया, तो ये मसला पता चल गया दुकान बोलता है बंद कर दो, तो अजीब आदमी है, इसकी अपनी दुकान होती तो फिर ये सोच बताता बंद करके, ठीक है ये तो अजीब आदमी है, यहाँ ना आते हो तो यार पता तो नहीं चलता तो ज्यादा फंसते, चलो पता तो चलिए कुछ ना कुछ तो इंशाल्लाह फर्क पड़ेगा ना, तो इसलिए सीखना जरूरी है। ये तो मैंने हुक्म शरी बताया, अब नाराज होते हो दो रोटी ज्यादा खाना, बल्कि मैं ये कहूंगा आधी रोटी कम खाना, मैं कुफले मदीना वाला हूँ ना, पेट का कुफले मदीना। फिर दो रोटी खाओगे तो फसाद ज्यादा करोगे, फिर ज्यादा सूद पे हाथ मारोगे, ज्यादा खाओगे तो ज्यादा कमाओगे, और आजकल ज्यादा कमाना जो है ना ये हकीकत में आखिरत को दाव पे लगाना अगर हो तो ताज्जुब नहीं है, एक तादाद है कि जो गुनाहों के साथ कमा रही है। इसलिए कनाअत की नेमत मिल जाए, और याद पड़ रहा है कि कनाअत भी इसमें ये अपने गिबत की तबाहकारियां में गालिबन है, कनाअत का भी बयान है
आदाब ताम में भी बाबा,
कनाअत का बयान होगी
आदाब ताम में, कनाअत का बयान है जो इतने से पर बस कर ले तो उसके लिए काफी है वो,
जितना मिला बस दूसरे हवस ना करे, अल्लाह ने जितना दिया वो राजी रहे, अल्लाह की रिजा पर राजी रहे। ये हल में मजीद का जो नारा लगाते ना, और मिले, एक दुकान दूसरी दुकान तीसरी दुकान, इधर शाख उस शहर में शाख, इस मुल्क में इसकी मतलब शाख खुले, ये सब बहुत खतरनाक है। ये हवस जो है ना ये दे डूबती है बंदे को, और अल्लाह वो मतलब इमाम गजाली अलैहि रहमतुल्लाह वाली ने बड़ी यानी कि वो प्यारी प्यारी ही कहेंगे, ज़ारा रिवायत तो प्यारी ही होती है लेकिन बहुत इबरतनाक है। कयामत के रोज एक करीम मंजर, बहुत बदसूरत बुढ़िया नजर आएगी, वो बोलेगी कि तुमने मुझे पहचाना, तो वो बंदा कहेगा कि छी तू कौन है, मैं तुझे नहीं पहचानता, कराइयत करेगा उसको, बेजार होगा बंदा। तो वो कहेगी अच्छा बेजार होते हो, दुनिया में तो बड़ा सीने से लगाया था मुझे, मैं वही तुम्हारी दुनिया हूं, हलाल हराम की तमीज तुमने उठाई थी मुझे पाने के लिए, लेकिन मैं किसी की हुई नहीं जो तुम्हारी होती। बिल आखिर अल्लाह ताला उस दुनियादार और उस दुनिया दोनों बुढ़िया दोनों को उठा के जहन्नम में चौंक देगा। इस तरह की रिवायतें इमाम गजाली अलैहि रहमतुल्लाह अल वाली ने احیاء العلوم کیمیا سعادت وغیرہ میں بیان فرمائی ہیں. تو اس لیے اس دنیا سے دل لگانا نہیں ٹھیک, حسب ضرورت لے بندہ. اور جو دنیا آخرت کو نقصان نہیں پہنچاتی وہ بری بھی نہیں ہے. ماں باپ کی خدمت شریعت کے دائرے میں رہ کر, یہ مضمون دنیا نہیں ہے. ماں باپ بال بچوں کی پرورش, ان پر خرچ کرنا, ان کے لیے کمانا, یہ مضمون دنیا نہیں ہے. طلب الحلال واجب علی کل مسلمین کا حکم حدیث پاک میں موجود ہے کہ طلب حلال ہر مسلمان پر واجب ہے. تو اس لیے وہ ضرورت کی قدر کمائے, لوگوں کے سامنے ہاتھ نہ پھیلائے, مگر یہ کہ وہ شریعت کے مطابق کمائے, ایک ذرہ بھی حرام کا نہ لے, ورنہ اولاد کھائے گی آپ پھنس جاؤ. واللہ تعالی اعلم ورسول اعلم صلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب
جے علی امیر اللہ. سے یہ سوال کرنا ہے کہ ذخیرہ اندوزی کے بارے میں مجھے پوچھنا ہے کہ ذخیرہ اندوزی, جیسے کہ آپ کو معلوم, دکاندار حضرات کو معلوم ہوتا ہے کہ کس طریقے سے چاول اور یہ تیل چینی آٹا ان چیزوں کا جو ریٹ بڑھ رہا ہے, اور ظاہر سی بات ہمیں پتہ ہوتا ہے کہ آپ یہ امیر اہل سنت سے میرا یہ سوال ہے کہ ہم یہ جو کام کر رہے ہیں تو یہ جائز ہے کہ نہیں. لوگ کہتے ہیں کہ مطلب شریعت میں آتا ہے کہ یہ جائز ہے ذخیرہ اندوزی, جائز نہیں.
ماشاءاللہ بہت اچھا سوال کیا آپ نے. واقعی ذخیرہ اندوزی بھی ہمارے معاشرے کا ایک حصہ ہے. بار شریعت حصہ 16 مطبوعہ مکتبۃ المدینہ صفحہ نمبر 125 میں ہے, جو 40 روز تک احتکار یعنی ذخیرہ اندوزی کرے گا اللہ تعالیٰ اس کو جزام, اللہ تعالیٰ اس کو جزام و افلاس میں مبتلا کرے گا. جزام منے کوڑ, سفید سفید داغ ہو جاتے ہیں, اور افلاس منے تنگ دستی. دوسری حدیث میں یہ ہے کہ وہ اللہ عز و جل سے بری اور اللہ عز و جل اس سے بری, بری مانے آزاد. تیسری حدیث پاک میں, تیسری حدیث یہ ہے کہ اس پر اللہ عز و جل اور فرشتوں اور تمام آدمیوں کی لعنت. اللہ تعالی نہ اس کے نفل قبول کرے گا نہ فرض. اچھا, اب ذخیرہ اندوزی ہر چیز میں نہیں ہوتی, اس لیے تھوڑا یہ اس کے مدنی پھول اچھی طرح سن لیجئے. احتکار انسان کے کھانے کی چیزوں میں بھی ہوتا ہے, مثلا اناج اور انگور, بادام وغیرہ, اور جانوروں کے چارے میں بھی ہوتا ہے, جیسے گھاس بھوسا. احتکار وہی کہلائے گا جبکہ اس کا غلہ روکنا, غلہ معنی اناج, اس کا غلہ روکنا وہاں والوں کے لیے مضر ہو یعنی نقصان دہ ہو, یعنی اس کی وجہ سے گرانی ہو جائے یعنی مہنگائی ہو جائے, یا یہ صورت ہو کہ سارا غلہ اسی کے قبضے میں ہے اور اس کے روکنے سے قحط پڑنے کا اندیشہ ہے, دوسری جگہ غلہ دستیاب نہ ہوگا. احتکار والے یعنی کہ ذخیرہ اندوز کو قاضی یہ حکم دے گا کہ اپنے گھر والوں کے خرچ کے لائق غلہ رکھ لے اور باقی فروخت کر ڈالے, نہیں بیچ ڈالے. اگر وہ شخص قاضی کے اس حکم کی خلاف کرے یعنی زائد غلہ نہ بیچے, تو قاضی اس کو مناسب سزا دے گا, اور اس کی حاجت سے زیادہ جتنا غلہ قاضی خود بیع کر دے گا بیچ ڈالے گا, کیونکہ ضرر عام سے بچنے کی یہی صورت ہے. یعنی قاضی مناسب سمجھے گا تو ضرر عام سے بچنے کے لیے ضرر خاص کو گوارا کر لیا جائے گا. اپنی زمین کا غلہ روک لینا احتکار یعنی ذخیرہ اندوزی نہیں. ہاں اگر یہ شخص گرانی یا قحط کا منتظر ہے, مہنگائی یا قحط کا منتظر ہے, تو اس بری نیت کی وجہ سے گناہگار ہوگا. اور اس صورت میں بھی اگر عام لوگوں کو غلے کی حاجت ہو اور غلہ دستیاب نہ ہو تو قاضی اسے بیع کرنے پر مجبور کرے گا. صلو علی الحبیب.
خوف خدا اور عشق نبی دامن میں نہ ہو گھر میں سبھی, دل کی یہ دنیا بدل جائے گی, راہ جنا کی مل جائے گی, راہ جنا کی مل جائے گی, مدنی مدار